जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiafm.com लगन गरी तपाईँ यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी आमाहरूका जीवन भोगाई उहाँहरूका अनुभव यथार्थपरक कहानी अर्थात् आमाहरूका कथाहरू सुन्ने गर्छौँ यस्तै गरेर जीवनको सक्रिय समयको थालनी गर्दै गरेका अथवा सक्रिय जीवन बिताइरहेका छोरीहरूको दैनिकी अनुभूति लक्ष्य अथवा सुन्दर भविष्यका लागि बुनिएका सपनाका सम्बन्धमा छलफल गर्ने गर्छौँ समग्रमा महिलासँग सम्बन्धित विषयमा महिलासँग छलफल गरिने कार्यक्रम हो कार्यक्रम आमाका कथा छोरीका सपना सामाजिक सांस्कृतिक आर्थिक रूपमा पछाडि ठानिएका महिलाहरूको विगत कस्तो थियो आजका महिलाहरूको अवस्था के छ र समानताका लागि अझै पनि महिलाको स्थिति के हुनु जरुरी छ कार्यक्रममा हामी यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्छौँ छोरीका रूपमा प्राप्त भएको जीवनलाई सार्थक तुल्याउन आफू महिला भएकोमा गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा पनि मसँग एक जोडी आमा छोरी हुनुहुन्छ शुक्ला गण्डकी 4 दुलेगौडा निवासी आदरणीय सीता रिमाल दिदी हुनुहुन्छ त्यसै गरी उहाँकी छोरी स्नेहा रिमाल आजको कार्यक्रममा हामीसँग छलफलको लागि हुनुहुन्छ दुवैजनालाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ यहाँहरू दुवैजनालाई कार्यक्रममा
धन्यवाद
नमस्कार
सीता दिदीबाट मलाई कार्यक्रम सुरु गर्न मन लाग्यो हामी चाहिँ यो कार्यक्रममा आमाहरूको चाहिँ विशेष गरेर कथाहरू सुन्ने गर्छौँ तपाईँको कथाहरू पनि हामी सुन्नेछौँ पक्कै पनि होइन बाल्यकालदेखि अहिलेसम्म जति पनि सङ्घर्ष गर्नुभयो त्यसबारेमा त्योभन्दा पहिला हजुरको दैनिकीबारे अलिकति मलाई जान्न मन लाग्यो के गर्नुहुन्छ बिहानदेखि बेलुकासम्म कसरी बित्छ तपाईँको दैनिकी
अब हाम्रो चाहिँ अहिले आफ्नो त्यही व्यवसाय छ होटल व्यवसाय
हजुर
अब दैनिकी भनेको त्यही हो बिहानमा त बच्चाहरूलाई यताउता खाना बनाउने घरको काम त्यो सबै ग्रिनहरूको काम त्यही नै हो है
हजुर
त्यसपछि आफ्नो व्यवसायमा अब के गर्नुपर्छ होटल व्यवसाय सँगसँगै क्याटरिङ व्यवसायको भएर अब हामी चाहिँ घरमा आउँदा घरमा नहुँदा चाहिँ बाहिर जहाँ जहाँ पुग्नुपर्छ त्यहीँ ठाउँमा पुग्ने अब त्यही आफ्नो काममा त्यही बिजी नै भइन्छ प्रायः जस्तो
व्यवसाय पनि गरिरहनु भएको छ प्लस अब घरमा आमाको भूमिकामा हुनुहुन्छ
हजुर
सबै भान्सादेखि लिएर सबै काम चाहिँ हेरिरहनु भएको छ स्नेहा
हजुर
अहिले 10 कक्षामा पढ्दै हुनुहुँदो रहेछ पढाइ कस्तो चल्दैछ
अहिले राम्रो चल्दैछ अब 10 क्लास अहिले चाहिँ म होस्टेल बसिरहेको छु त्यही भएर चाहिँ हप्तामा एकचोटि छुट्टी हुन्छ अनि त्यही दिन मम्मीसँग भेटघाट गर्छु अनि त्यही हो राम्रै चलिरहेको छ पढाइ
आमाको काखमा बसिरहेको मान्छे होइन अब 10 कक्षा गइसकेपछि होस्टेल बस्ने चलन छ आजकल होस्टेल बस्दा घरको बसाइ र होस्टेलको बसाइमा चाहिँ कतिको फरक अनुभव गर्नुभयो
फरक चाहिँ अब सुरु सुरुमा जसलाई पनि एउटा ठाउँबाट अर्को ठाउँमा जाँदा चाहिँ एडजस्ट गर्न चाहिँ गाह्रै हुन्छ अनि एकचोटि एडजस्ट भइसकेपछि चाहिँ त्यस्तो गाह्रो नहुँदो रहेछ कि
हजुर
अनि त्यही भएर सुरु सुरुमा त मलाई साह्रै गाह्रो लाग्थ्यो घर जान पाए हुन्थ्यो जस्तो हुन्थ्यो अनि बाहना खोज्ने के सन्चो भएन भन्ने गरी के गर्ने गरेर आउँथे, तर आजकल चाहिँ अब होइन यसरी हुन्न, राम्रोसँग पढ्नु पर्छ भन्ने कुरा चाहिँ रियलाइज गरेर चाहिँ वहीँ नै बस्छु अनि छुट्टी हुँदा आउँछु, मम्मीसँग टाइम स्पेन्ड गर्छु, त्यही हो।
हजुर, अस्ता दिदी तपाईँको चाहिँ कति हुनुहुन्छ सन्तान?
मेरो दुईटा नानी एउटा बाबु,
दुईटा नानी एउटा बाबु हुनुहुन्छ। तिनवटा छोरा छोरीको आमा बनिसक्दा होइन हुर्काएर ठुलो ठुलो पनि बनाइसक्नु भयो, कस्तो रहेछ यो आमा बन्ने भनेको कुरा चाहिँ, कस्तो लाग्यो यहाँलाई आमा भनेको चाहिँ के जस्तो लाग्यो आफ्नै अनुभवबाट चाहिँ?
अब मेरो विचारमा चाहिँ आमा भनेको त पहिलो कुरा त सबैभन्दा महत्त्वपूर्ण भूमिका आमाकै हुन्छ होइन एउटा सन्तानको लागि। अब सुरुमा अब जन्म दिने त्यो हुने नै भयो होइन, जन्म दिइसकेपछि पनि सबै कुरा बच्चाले जे सिक्छन् त्यो पहिलाचोटि आमाबाटै सिक्छन्, बोल्नदेखि लिएर आमाले आफ्नो आमाले कस्तो व्यवहार गर्छ, अब खाना पनि अब आमाले जस्तो खायो त्यही खाने होइन। अब बच्चाहरूले सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेको आमाकै हुन्छ जस्तो लाग्छ। त्यसपछि अब हुर्काउन बढाउन पढाउन त्यो सबै चुनौतीहरू आमा बढी नै, हुन त अब बाबाको पनि भूमिका हुन्छ तर सबैभन्दा उस चाहिँ त्यसमा चाहिँ आमाले नै गर्नुपर्छ। र ठुलो हुँदै जाँदा पनि अब बच्चाको लागि के गर्ने कसो गर्ने अब कसरी गर्दाखेरि ठिक होला, बच्चाहरूलाई के जस्तो समस्या छ कि छैन भन्ने कुरा चाहिँ आमाले सबै गर्दाखेरि जिम्मेवारी पनि आमाकै बढी हुन्छ र अनि चुनौती पनि हुन्छ।
तिनवटा सन्तान जन्माउनु भएको रहेछ।
हजुर,
कति वर्षको उमेरमा आमा भन्नुभयो पहिलोपटक?
म चाहिँ 20 वर्षको उमेरमा,
20 वर्षमै हुनुभयो
है, 19 पुरा भएर 20मा लाग्दा।
हजुर, त्यतिखेरको क्षणलाई सम्झदा पहिलोपटक आमा भन्दा कस्तो महसुस गर्नुभएको थियो त्यतिखेर? आफ्नो आमालाई पनि धेरै सम्झिनु भयो?
हजुर, एकदमै। अब जब हामी सानो हुँदा हामीले भन्थ्यौँ नि अब केही कुराहरू आफ्नो भनेको कुराहरू पुरा भएन भने किन जन्म दिएको त नि आफूले पुरा गर्न नसके भन्ने त्यस्तो भनिन्थ्यो नि त हामीले। त्यति बेला थाहा हुँदो रहेछ कि आमा हुँदाखेरि कति गाह्रो हुन्छ, बच्चाहरूको इच्छाहरू पुरा गर्न नसक्दा कुनै आफूले पनि चाहेर पनि पुरा गर्न नसकेको हुन्छ नि। हुन त सबै आमाहरूलाई आफ्नो बच्चाहरूको सबै इच्छा पुरा गरौँ भन्ने चाहना हुन्छ होइन, बरु आफ्नो इच्छालाई दबाएर भए पनि उनीहरूलाई चाहिँ अरूको छोराछोरी भन्दा आफ्नो छोराछोरीलाई चाहिँ एकदम अलिकति अगाडि नै बढाउँ भन्ने सोच हुन्छ। तर पनि कहिलेकाहीँ समय परिस्थितिले त्यो पुरा हुन सक्दैन, नसक्दाखेरि त्यसको ऊ चाहिँ आमालाई एकदमै हुन्छ, मैले छोराछोरीलाई यस्तो गर्न पाए हुन्थ्यो, अरूको भन्दा अलिकति राम्रो बनाउन पाए हुन्थ्यो, सबै ठाउँमा पुर्याउन पाए हुन्थ्यो भन्ने चाहिँ हुन्छ होइन। त्यति बेला चाहिँ सबैभन्दा ओहो आमा भनेको यस्तो रहेछ, यति गाह्रो हुँदो रहेछ भन्ने कुरा त्यति बेला त सबभन्दा बढी अब आमालाई नै सम्झिनेर अनि एकदमै माया लाग्न त्यति बेलासम्म थाहा थिएन, थाहा त थियो तर जुन कुरा आफूले भोगेपछि सबै कुरा थाहा भयो नि त, अनि त्यसपछि त ऊ आमा भनेपछि झन् धेरै माया लाग्न थाले कि
आमा प्रतिको माया चाहिँ झन् धेरै आफै आमा भनेपछि चाहिँ बढ्दो रहेछ स्नेह। के लाग्छ आमाको कुरा सुन्यो होइन, उहाँकै छोरी भएर जन्मिएकोमा चाहिँ कस्तो लाग्छ? अनि
मलाई चाहिँ एकदमै खुसी लाग्छ, मैले अहिलेसम्म जे कुरा मम्मीलाई अब जे कुरा मागेको हुन्छु त्यो सबै पुरा गरिदिनुहुन्छ र सधैँ कहिले पनि भयो यो गर्न हुन्न नराम्रो कुराको लागि चाहिँ रोक्नुहुन्छ र राम्रो कुरा हो भने चाहिँ सधैँ मलाई चाहिँ अघि बढ्नको लागि इन्करेज गर्ने नै मम्मीले हो कि। यदि म केही कुरासँग कुनै चुनौतीसँग डराइराखेको हुन्छु भने मम्मीले होइन गर्नुपर्छ, सबै कुरामा अगाडि बढ्नुपर्छ अनि अरूभन्दा डिफ्रेन्ट हुनुपर्छ, डिफ्रेन्ट राम्रो तरिकाले त्यही कुरा सिकाउनुहुन्छ र मेरो जिन्दगीको इन्सपिरेसन मोटिभेसन भनेको नै मेरो मम्मी नै हो।
सीता दिदीतिरै म आएँ यो कार्यक्रममा, अझै विशेष गरेर हामी चाहिँ आमाहरूको बाल्यकाल चाहिँ कसरी बित्यो अथवा नेपाली महिलाहरूको हामी सबै महिलाहरूको चाहिँ विगतको स्थिति के थियो त्यो बुझ्नको लागि पनि हजुरहरूको बाल्यकालको सम्बन्धमा हामी चाहिँ स्मरण गराउने प्रयास गर्छौँ। अलिकति भनिदिनुहोस् न, कहाँ जन्मिनु भयो अनि यहाँको हुर्काई कस्तो भयो?
हजुर, मेरो चाहिँ म जन्मेको चाहिँ यहीँ शुक्ला गण्डकी 5 बेलचौतारा हाम्रो जन्म गरे त्यहीँ होइन, अनि हामी 4 दिदीबहिनी एउटा भाइ 5 थियौँ परिवारमा। तर हामी पनि त्यस्तो धेरै वर्षको उमेरको ग्याप थिएन कि, बराबरै कि, 2 वर्षको फरक। अनि हामी 3 दिदीबहिनी पछि भाइ अनि त्यसपछि फेरि एउटा बहिनी। अनि बाल्यकाल चाहिँ अब बुवा चाहिँ सरकारी जागिरी हुनुहुन्थ्यो, मम्मी चाहिँ अब पढ्न त धेरै अब त्यति बेला उसमा नपढे पनि तर बुझ्ने खालको के पुरानो उसको हुनुहुन्थेन, पुरानो सोचाइको। मम्मी पनि हाम्रो लागि एकदमै सङ्घर्ष गर्नुहुन्थ्यो, सकेसम्म चाहिँ छोरा छोरी छोरीलाई चाहिँ कुनै प्रकारको दुःख नहोस्, अभाव अब सबै कुरा पूर्ण त थिएन, मध्यम स्तरकै हो हामी होइन, अब तर पनि सकेसम्म बच्चाहरूको खुसीको लागि एकदमै जोसँग पनि जुझ्न लड्न तयार हुने, एकदमै सङ्घर्ष गर्न तयार हुने हुनुहुन्थ्यो। अब त्यति बेला त अहिले जस्तो त थिएन, अब मोबाइल थिएन, टिभी पनि घर घरमा थिएन, टिभी हेर्न मन लाग्यो भने अब त्यही एक दुई ठाउँमा हुन्थ्यो, एक दुईजनाको घरमा पहिल्यैदेखि गएर लाइन लगाएर बस्थ्यो, म अगाडि नै गएर बसेर अनि हेरेर आउने हो, यसो गयो अनि यस्तो च्यानलहरू केही पनि थिएन है, त्यही एउटा नेपाली टिभी मात्रै आउँथ्यो। कति बेला खाना खाएर होमवर्क गरेर भ्याएर कति बेला गएर टिभी हेर्ने भनेर तछाड मछाड हुन्थ्यो, अनि कहिले काहीँ यसो टिभी हेऱ्यो गयो अनि त्यही हो, घाँस दाउरा यताउता सबै गर्नुपर्थ्यो हामीले नि। अब सामान्य परिवार जन्मिसकेपछि अब अलिअलि यताउता मम्मीहरू खेतीपातीमै हिँड्नुहुन्थ्यो, अनि मैले चाहिँ भाइ बहिनीहरू आफू जत्रै जत्रै भए पनि उनीहरूलाई हुर्काउने खुवाउने अनि कपडा धोइदिने नुहाइदिने स्कुल लिएर जाने आउने आमाकै जस्तो भूमिकामा मम्मी यताउता हुँदाखेरि मैले सबै गर्थेँ, तर भाइ बहिनीहरू पनि म बराबरकै थिएँ, तर पनि सबै उनीहरूलाई सम्हाल्ने मैले गर्थेँ।
त्यतिखेरको समाजमा अहिले त धेरै नै परिवर्तन भइसकेको छ, त्यतिखेर चाहिँ एउटा छोरा र छोरी बिच हुने विभेद होइन भेदभाव त्यस्तो चाहिँ तपाईँ आफ्नै परिवारमा अथवा आफ्नो छिमेकमा आफ्नो समाजमा स्कुल जाँदा आउँदा अरू बेलामा घरको कामहरूको कुराहरूमा त्यस्तो तपाईँ चाहिँ कतिको अनुभव गर्नुभयो त्यो बेला?
अब यस्तो हाम्रो घरमा चाहिँ हामीलाई छोरी भनेर त्यस्तो हेला गर्ने त्यस्तो चाहिँ हुन्थेन, तर छोरा चाहिन्छ भन्ने चाहिँ ऊ चाहिँ थियो होइन, अब त्यही भएर नै होला मम्मीले पनि अब चार चारवटा छोरी होइन, अब मम्मीलाई नभए पनि अब अरू अब मम्मी गर्ने सासू ससुरा अरू समाजले सबैले छोरा चाहिन्छ भन्ने धारणा चाहिँ थियो, त्यस्तो छोरी भनेर त्यस्तो हेला गरेर त्यस्तो गर्ने त्यस्तो चाहिँ थिएन। पढाउन चाहिँ हामी पनि सबै एउटै स्कुलमा पढेको हो, अब पाँचसम्म चाहिँ त्यहीँ जनकल्याण, त्यसपछि पञ्चमुनिदेवमा, भाइ चाहिँ पढ्न जान्ने नै थियो, भाइले चाहिँ बोर्डिङ पढ्यो सानैबाट, हामी चाहिँ हाई स्कुलमै पढ्यौँ, त्यस्तो भेदभाव छोरी भनेर त्यस्तो भेदभाव त थिएन, तर छोरा चाहिन्छ भन्ने मान्यता चाहिँ थियो।
हजुर, स्नेहातिर म आएँ है, भन्न त भनिन्छ होइन अहिले छोराछोरी समान हुन् भनिन्छ, बुवा आमाले पनि त्यस्तो धेरै विभेद त गर्नुहुन्न, तर हाम्रो विभिन्न खालको संस्कार छ, संस्कृति छ होइन, चालचलन छ, हाम्रो दैनिक रूपमा हाम्रो हजुरबुवा हजुरआमाहरूको पालादेखि नै चलिआएको रीति छ नि त हाम्रो होइन, त्यस्ता कुराहरू कतिपय कुराहरू चाहिँ त्यस्तो तपाईँलाई लाग्छ कि लाग्दैन, यो कुराहरू चाहिँ फेरबदल भइदियो हुन्थ्यो होइन, यो कुराहरूमा चाहिँ हामीले परिवर्तन ल्याउन सके हुन्थ्यो, त्यसपछि हामी छोराछोरी चाहिँ समान हौ भनेर चाहिँ महसुस गर्न सक्थ्यौँ भन्ने कुराहरू चाहिँ के छन् जस्तो लाग्छ?
मलाई चाहिँ त्यही हो, हाम्रो घरमा चाहिँ त्यस्तो छोराछोरी भने त्यस्तो डिस्क्रिमिनेसन चाहिँ गर्नुहुन्न, सायद मम्मीले पनि पहिला त्यस्तो नभोगेर होला, तर मैले चाहिँ हाम्रो समाजमा पनि धेरै परिवारहरू छन् नि त, अनि त्यो परिवारमा पनि अझै पनि छ कि त्यो छोरा चाहिन्छ भन्ने खालको कन्सेप्ट चाहिँ अझै पनि हटेको छैन, त्यही भएर मलाई के लाग्छ कि छोरा भए पनि छोरी भए पनि गर्ने एउटा व्यक्तिले नै हो, छोराले जे गर्न सक्छ त्यो छोरीले गर्न नसक्ने होइन, त्यसैले त्यो विचार र परिवर्तन चाहिँ मानिसको सोच मान्छेले जे सोच बनायो त्यही बन्ने हो, त्यही भएर आफू इन्डिभिजुअली नै के डेभलप गर्नु पर्यो भन्दा छोरा भए नि छोरी भए पनि मेरो सन्तान हो र उसलाई चाहिँ मैले एउटा राम्रो व्यक्तिको रूपमा हुर्काउनु पर्छ भन्ने खालको विचार चाहिँ सबैले राखिदिने हो भने चाहिँ यो समाजमा चाहिँ छोरा र छोरी बीच विभेद चाहिँ हुन्थेन होला जस्तो लाग्छ।
अर्को एउटा एकदमै व्यक्तिगत प्रश्न पनि मलाई गर्न मन लाग्यो होइन,
हजुर,
महिनावारीको बेलामा अझै बढी छोरीहरूले चाहिँ आफूलाई अलिकति विभेद भएको कि भन्ने चाहिँ महसुस गर्छन् होइन, यस्तो यस्तो गर्नुपर्छ भनेर हाम्रो हजुरबुवा हजुरआमाहरूले अलिकति पुरानो मान्छेहरूले धेरै जसो मान्छेहरूले चाहिँ भन्ने गर्नुहुन्छ, त्यस्ता कुराहरू चाहिँ कस्तो लाग्छ? महिनावारी बार्ने कुराहरूदेखि लिएर त्यस्ता कुराहरूमा मैले सोधेको, यो कुराहरू चाहिँ परिवर्तन गर्न आवश्यक छ कि छैन होला?
पक्कै पनि परिवर्तन चाहिँ आउनुपर्छ यो कुरामा, अब के हो भन्दा पहिला हजुरआमाहरूको समयमा झन् यो कुराले चाहिँ एकदमै इम्प्लिमेन्ट गरिन्थ्यो के, जसको कारण अब हाम्रो घरमा पनि तिनवटा जेनेरेसन हुनुहुन्छ नि त, हजुरआमा मम्मी अनि हामी भयौँ, अनि यदि मम्मीहरूले त भोग्नु भयो नि त त्यो कुरा, अनि त्यो कुरा भोगेर गाह्रो हुन्छ भनेर बुझेर मलाई यस्तो इम्प्लिमेन्ट गर्न नलगाउन खोज्दा पनि के हुन्छ भन्दा हजुरआमा त अझै पछाडिको जेनेरेसनको हुनुहुन्छ नि त, त्यही भएर उहाँको करले गर्दा पनि हल्का बार्नु चाहिँ पर्छ, तर त्यस्तो पहिलाको जस्तो 21 दिनै घरबाट बाहिर जाने पानी नछुने त्यस्तो खालको चाहिँ गरिदैन तर अलिअलि चाहिँ बाढ्ने गरिन्छ त्यसैले मलाई चाहिँ के लाग्छ भन्दा यसको एगेन्स्ट एक्सन लिनुभन्दा चाहिँ अब यो जेनेरेसन जस्तै पछि हट्दै जान्छ मानिसहरूले आफै बुझ्छन् र यो चाहिँ आफै समय अनुसार चाहिँ परिवर्तन हुन्छ जस्तो लाग्छ
पक्कै पनि सीता दिदी होइन त्यो बेलामा हामीले जे भोगियो त्यो चाहिँ अहिलेको बच्चाहरूले चाहिँ भोगिरहेछैनन् तर हामीले जे भोगिएको थियो त्योभन्दा धेरै चाहिँ हाम्रो आमाहरूले हाम्रो हजुरआमाहरूले चाहिँ भोग्नु भएको थियो परिवर्तन बिस्तारै पनि हुन्छ तर परिवर्तनको सुरुवात हामीले नगर्ने हो भने फेरि त्यो त्यहीँ अड्किन पनि सक्छ त्यसैले प्रत्येक घरबाट चाहिँ एउटा छोरीलाई गरिने व्यवहारमा चाहिँ सकारात्मक परिवर्तनहरू भएका छन् अझै पनि हुन चाहिँ जरुरी छ होइन दुईवटा छोरी अनि एउटा छोरा हुनुहुन्छ होइन सामान्य घरको साधारण कामहरू तपाईँले त भन्नुभयो हामी त घाँस दाउरा गर्दै भाइ बहिनीलाई पनि सरसफाइ गराउँदै घरको कामहरू पनि गर्दै पढ्दै गरेका थियौँ र अहिले त विशेष गरेर पढ्ने विद्यार्थीलाई चाहिँ अरू कामको बोझ हुँदैन पढाइको मात्रै हुन्छ होइन त्यो बेलासँग पनि एक हिसाबले तुलना गर्न त सकिन्छ तर फेरि अहिलेको छुट्टै खालको आवश्यकताहरू छ होइन एउटा छोरा र छोरीलाई गर्ने व्यवहारमा हामीले पढ्न त एउटै स्कुलमा पठाएका छौँ उही खालको समय हामीले चाहिँ प्रदान गरेका छौँ तर पनि घरमा सिकाउने संस्कारका कुराहरू हुन्छ नि खाएको प्लेट सफा गर्ने कुराहरूदेखि लिएर यो कुराहरूमा चाहिँ छोरा र छोरी बिच हामीले गरिरहेको व्यवहार चाहिँ कस्तो छ होइन यसमा चाहिँ परिवर्तन ल्याउन जरुरी छ कि छैन होला छोरालाई चाहिँ यो सिकाउनु पर्छ छोरीलाई चाहिँ यसरी सिकाउनु पर्छ है भन्ने तपाईँ चाहिँ कस्तो खालको सोच राख्नुहुन्छ
मैले चाहिँ के सोच्छु भन्दा अब त्यो त्यस्तो कुरामा त छोरा छोरीमा भेदभाव हुँदैन है हाम्रो घरमा अब किन भन्दा अब आफ्नो काम त छोराले पनि गर्नु पऱ्यो छोरीले पनि गर्नु पऱ्यो होइन त अनि छोरी पनि अब बाहिर काममा जान सक्छ छोरीले पनि अब छोराले भन्दा धेरै पढ्न सक्छ उसलाई पनि टाइम चाहियो होइन अब छोरा चाहिँ अलिक फुर्सदिलो छ भने छोराले घरको काम हेर्दा पनि हुन्छ अब छोरी अब उसको पढाइ अलिकति गाह्रो छ भने उसलाई टाइम दिनु पऱ्यो त्यसरी घरको काम चाहिँ छोरीले गर्नुपर्छ र छोराले गर्न हुँदैन भने चाहिँ हुँदैन त्यो गर्नु पनि हुँदैन किन भन्दा सबैले गरे मिलेर गऱ्यो भने त्यही काम पनि सजिलो हुन्छ होइन अब एकजनाले मात्रै गर्दा गाह्रो हुन्छ भने सबैले एक एकवटा काम गर्यो भने त सबैलाई हल्का हुन्छ नि त सबैलाई टाइम पनि मिल्छ त्यो सोच्छु मैले अब त्यो छोराले गर्न हुन्न भन्ने त हुन्न छोराले झन् गर्नुपर्छ जस्तो लाग्छ मलाई त
स्नेहालाई चाहिँ के लाग्छ
मलाई चाहिँ हाम्रो घरमा चाहिँ मम्मीले चाहिँ के गर्नुहुन्छ भन्दा कुनै काम छ भने त्यसलाई चाहिँ हामी तिनजना छौँ नि त तिनजनालाई इक्वेली नै बाँडिदिनुहुन्छ के अनि सबैले आफ्नो काम कम्प्लिट गर्छौँ पहिला चाहिँ मैले के सोच्थेँ भन्दा भाइ त सानै थियो त्यही पनि म पनि सानै थिएँ त्यति बेला अलिक बुझ्थिनँ होला कुरा अनि अलिक धेरै काम गराए जस्तो लाग्ने के तर अहिले म जब होस्टेल गएँ अनि साथीहरूलाई त सबै कुरा आउने के अनि मैले त घरमा त खासै काम पनि गर्न रुचाउँथिनँ के केही काम दियो भने हे झ्याउ लाग्ने भनेर थिएँ अनि मम्मीले नै गर्नुहुन्थ्यो तर होस्टेल गएपछि के बुझेँ भन्दा मेरो साथीहरूलाई त सबै काम गर्न आउँछ मलाई त तिनीहरूले जतिको चाहिँ जे होस् मैले चाहिँ काम चाहिँ नजाने रहेछु त्यही भएर मम्मीले चाहिँ खास मलाई जहाँ गए पनि त्यो ठाउँमा एडजस्ट हुनको लागि काम चाहिँ जसरी नि सिक्नै पर्छ कि छोरा ठुलो छोरी सानो भनेर काम सिक्ने होइन कि कतै जाँदा आफूलाई नै सजिलो होस् भनेर चाहिँ खास मम्मीले त्यस कारणले चाहिँ काम गर्न सिकाउनु हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले बुझेँ र हाम्रो समाजमा पनि सायद त्यही नै होला छोराछोरी बिचको यो विभेद चाहिँ पहिला हाम्रो मम्मीहरूको जेनेरेसनले हल्का अलिक बढी नै भोगेको हुनाले चाहिँ उहाँहरूले धेरै कुरा बुझिसक्नुभयो र अब चाहिँ हामीले भोगे जस्तो यो मेरो छोराछोरीलाई चाहिँ यस्तो गर्दिनँ भनेर होला त्यसैले त्यस्तो खालको काममा त्यस्तो छोरालाई कम जोड दिने छोरीलाई धेरै जोड दिने चाहिँ मलाई छ जस्तो चाहिँ लाग्दैन
सीता दिदी
हजुर
अलिकति व्यस्त हुनुहुन्छ होइन अब बिहान बेलुका घरमै हुनुहुन्छ दिउँसो आफ्नो व्यवसाय छ होइन एउटा व्यवसाय गरिरहेको व्यस्त महिलाको जुन दैनिकी छ तपाईँको होइन धेरै महिलाहरू अहिले बिस्तारै व्यस्त हुँदै हुनुहुन्छ आफ्नो आफै चाहिँ आत्मनिर्भर हुनुपर्छ हामीले पनि अर्थ उपार्जन गर्नुपर्छ भनेर लागिरहनु भएको छ तर कतिपय त्यस्ता महिलाहरू पनि हुनुहुन्छ जो चाहिँ श्रीमानको कमाइको भरमा मात्रै अथवा आफ्नो अभिभावकको कमाइको भरमा मात्रै परिरहनु भएको छ उहाँहरूलाई तपाईँहरूले दिने सहयोग अथवा तपाईँहरूले दिने सुझाव चाहिँ के हुन्छ
अब म चाहिँ के भन्न चाहन्छु भने अब काम चाहिँ सानो ठुलो हुँदैन होइन आफूले जानेको आफूले सक्ने अब आफ्नोसँग सिप जुन सिप छ त्यो गरेर त्यो प्रयोग गरेर गर्दैमा सानो चाहिँ भइदिएन होइन बरु आफू आफूमा निर्भर भएपछि कसैको हात थाप्नु पर्दैन कसैको अगाडि झुक्नु पर्दैन आफू आफूसँग केही सिप छ भने आफूसँग आफूले के गरिन्छ भने अब भोलि आफू त्यसमा आत्मनिर्भर भयो भने कसैको अगाडि हात थाप्नु पर्दैन होइन अनि कसैले अब आफू छ भने त्यो आफू कन्फिडेन्स हुन्छ अब आफू म आफूसँग कमाइ भएपछि आफ्नो आफूसँग केही क्षमता छ भने त्यसको लागि चाहिँ भोलि कसैको मुख ताक्नु पर्दैन म त के भन्छु भन्दा दिनभरि यता उता गएर अब त्यो दिन बिताउनु भन्दा काम चाहिँ सानो ठुलो हुँदैन आफूले सकेको काम आफूले जानेको काम अब फुर्सदमा होइन गर्दाखेरि चाहिँ सबैको लागि राम्रो हुन्छ आफ्नो आर्थिक पक्ष पनि राम्रो हुन्छ र आफूलाई आफ्नो समयको पनि सदुपयोग हुन्छ र कसैको अगाडि चाहिँ झुक्नु पर्दैन जस्तो लाग्छ मलाई
स्नेहा पहिला आमा बुवाहरूले चाहिँ पढाइ सँगसँगै घरको कामहरू पनि गर्नुहुन्थ्यो अघि नै मम्मीले सुनाउनु भयो होइन उहाँहरूले बिहान बेलुका भान्साको काममा सघाउनेदेखि लिएर खेतबारीमा काम गर्नेदेखि लिएर घाँस दाउरा गर्ने पनि गर्नुहुन्थ्यो सँगसँगै पढ्नु पनि भएको थियो तर अहिले धेरैजसो विद्यार्थीहरूको दैनिकी त्यस्तो छैन धेरैजसो पढाइमा नै जोड दिनुहुन्छ जस्तै तपाईँ पनि अहिले 10 कक्षा पढ्दै हुनुहुन्छ तपाईँ होस्टेल बसेर पढ्नु भएको छ होइन पहिलाभन्दा अहिले धेरै अवसर पढ्ने वातावरण विद्यार्थीहरूलाई छ तर पनि अहिलेका छोराछोरीहरूप्रति आमा बाबुको गुनासो चाहिँ अहिले अलिकति मोबाइलको प्रयोग धेरै भयो कि अलिकति इन्टरनेटको प्रयोग पनि धेरै भयो कि हुन त इन्टरनेटमा राम्रा कुराहरू धेरै छन् मोबाइल मार्फत हामीले धेरै ज्ञान अभिवृद्धि गर्न सक्छौँ तर त्यो सँगसँगै मोबाइलका इन्टरनेटका नकारात्मक पक्षहरू पनि त्यति नै धेरै छन् होइन एउटा विद्यार्थीले पढ्दै गरेको विद्यार्थीले मोबाइलको प्रयोग इन्टरनेटको प्रयोग गर्दाखेरि ख्याल गर्नुपर्ने कुराहरू चाहिँ के छन् जस्तो लाग्छ अलिकति बताइदिनुहोस् न
मलाई चाहिँ के लाग्छ भने यो मोबाइल फोन इन्टरनेट चाहिँ हाम्रो मम्मीहरूको जेनेरेसनसम्म चाहिँ मम्मीहरू जब टिनेजमा हुनुहुन्थ्यो अथवा बाल्यकालमा चाहिँ त्यति बेलासम्म आएको थिएन तर अहिलेको जेनेरेसनमा त एकदम वाइडली युज हुन्छ मोबाइल फोन इन्टरनेट त्यही भएर चाहिँ मम्मीहरूले चाहिँ खास यो इन्टरनेट युज गरेर त्यसको फाइदाहरू त बुझ्नुभएछ तर त्यसको नेगेटिभ साइड चाहिँ देख्नु भएको छैन जस्तो लाग्छ त्यही भएर त्यो कुरा केही समस्या छ भने पनि हामी जस्तो विद्यार्थीहरूले चाहिँ मम्मी ड्याडीको अगाडि भन्न हेजिटेट गर्ने हिचकिचाउने जस्तो पनि देखिन्छ त्यही भएर यदि यस्तो सोसियल मिडियासँग रिलेटेड अथवा इन्टरनेटसँग रिलेटेड केही प्रब्लम छ भने चाहिँ मम्मी ड्याडीलाई मम्मीलाई एकचोटि भन्नु नै बेस्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने सानैबाट सबै कुरा सेयर गर्दै जान्छन् तर जब हामी टिनेजमा पुग्छौँ नि अहिले चाहिँ एकदम साथीहरूसँग क्लोज हुने एज हो के त्यही भएर मम्मीसँग चाहिँ हल्का टाढिने यस्तो कुराहरू सेयर नगर्ने खालको इन्सिडेन्टहरू पनि धेरै छन् मैले आफ्नै साथीहरूको यस्तो इन्सिडेन्टहरू पनि धेरै देख्छु र मैले चाहिँ के गर्छु भन्दा त्यसरी भोग्नुभन्दा बरु मम्मीलाई मम्मी मेरो यस्तो यस्तो भएको थियो मैले यसमा के गर्दा ठिक हुन्छ होला भनेर मम्मीलाई सोध्ने र मम्मीले पक्कै पनि हाम्रो भविष्य राम्रो होस् भन्ने चाहनुहुन्छ र यदि त्यो ठिक हो भने मम्मीले त्यसको लागि रोकटोक गर्नुहुन्न यदि त्यो ठिक होइन भने पक्कै पनि रोकटोक गर्नुहुन्छ त्यसैले चाहिँ जस्तो सुकै समस्या आइपरे पनि आफ्नो मम्मीलाई भन्नु पर्यो कि
हजुर
त्यसपछि हामीले बल्ल राम्रो सुझाव पाउन सकिन्छ र त्यो कुराबाट जति सक्दो छिटो चाहिँ
समस्याबाट बाहिर निस्किन सहयोग पुग्छ दिदी तपाईँको छोरीले चाहिँ आफ्नो आमा साथी जस्तै भइदियो हुन्थ्यो भन्ने पनि ठान्नु हुँदो रहेछ र सबैको लागि पनि होइन पक्कै पनि आमा र छोरी बिचको सम्बन्ध चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई
मेरो विचारमा कस्तो लाग्छ भने आमा छोरीको सम्बन्ध चाहिँ अब साथीको जस्तो हुनुपर्छ जस्तो लाग्छ मलाई किनभने उसलाई केही समस्या परेको छ कसैलाई भन्न भनौँ न अब साथी साथीमा त त्यो कुरा हुन्छ नै अब लुकाएर राख्ने कुरा नै हुन्छ अब अहिले त हामीले कति घटनाहरू सुनिरहेछौँ स्कुलमा पनि होइन अब त्यस्तो कसैले अथवा टिचरहरूबाटै पनि नराम्रो व्यवहार भइरहेको अनि अब भनौँ न बाहिर पनि भने नि त्यो भन्न नसकेर लुकाएर गर्दा त्यसले ठुलो रूप लिएको हुन्छ होइन घटनाहरू उसले चाहिँ कमसेकम मम्मीसँग आफ्नो घरमा परिवारसँग भन्न सक्यो भने मम्मीसँग मलाई यस्तो फलानाले यस्तो गर्यो मलाई यस्तो भयो भनेर भन्न सक्यो भने त भोलि त्यसको समाधान बेलैमा गर्न सकिन्छ र साथीको मतलब मम्मीसँग डराउनु भन्दा नि एउटा साथीको रूपमा चाहिँ होस् जस्तो लाग्छ मैले चाहिँ भन्छु छोरीहरूलाई के भन्छु भन्दा तिमीहरूलाई कसैले केही गर्यो भने स्कुलमा कसैले नराम्रो व्यवहार गर्यो भने अथवा हुन्छ नि गीत जिस्काउने अब साथीहरू पनि त्यस्तो हुन्छन् त्यस्तो भयो भने अथवा कसैले नराम्रो व्यवहार गर्यो भने भन है मसँग भनेर भन्छु मैले बारम्बार र कहिलेकाहीँ अब अरूको मुड त्यस्तो देखेँ भने अनुहार अलि उस देखेँ भने के भयो कसैले केही भन्यो कि कसैले केही नराम्रो व्यवहार गरे कि अब मोबाइलमा पनि अहिले दुनियाँभर सबै कुराहरू हुन्छ होइन अब कसैले त्यसरी नै नराम्रो उसहरू गरिरहेको हुन्छ त्यो सबै कुरा भन है भनेर मैले बारम्बार सोधिराखेको हुन्छु र उनीहरूलाई भन्न लगाइराखेको हुन्छु होइन अब त्यही भएर मलाई छोरीहरूसँग मैले पनि केही समस्या पऱ्यो भने उनीहरू अब अलि सानै छन् त्यस्तो ठुल्ठुलो समस्याहरू त सुनाउने कुरा भएन सामान्य समस्याहरू यस्तो उस्तो भयो भने के गर्दा ठिक होला भनेर छोरीहरूसँगै सल्लाह गर्छु मैले पनि
हजुर
अनि उनीहरूलाई नि म त्यही बारम्बार त्यही भन्छु
पक्कै पनि प्रत्येक सन्तानको लागि आफ्नो सबैभन्दा ठुलो कोही छ भने त्यो चाहिँ आमा हो होइन साथी जस्तै बनेर चाहिँ उनीहरूसँग रिज्न भिज्न सक्यो भने छोराछोरीको समस्या पनि बेलैमा थाहा हुन्छ होइन प्रत्येक आमा बुवा चाहिँ यस्तै बन्न चाहिँ जरुरी छ जस्तो पनि लाग्छ यो कार्यक्रम बढी आमाहरूसँग समर्पित छ होइन यतिखेर आफ्नो आमालाई सम्झँदा चाहिँ कस्तो महसुस भएको छ
मेरो अब आमालाई सम्झिँदा चाहिँ एकदम म उहाँको छोरी भएकोमा एकदम गर्व गर्छु मेरो मम्मी कस्तो हुनुहुन्छ भन्दा एकदमै निडर जस्तो जस्तो सुकै समस्या पर्दा पनि नडराउने एकदम नातिने पिर्न माने अनि अहिले मेरो म पनि केही कुरा समस्या पऱ्यो भने म मम्मीलाई भन्छु के सुरुमा मैले भन्ने भनेको उहाँलाई नै भन्छु त्यसपछि बहिनीहरू छन् मेरो बहिनीहरूलाई भाइहरूलाई तर सबैभन्दा पहिला चाहिँ यस्तो भयो के गर्ने भनेर मैले मम्मीसँगै सेयर गर्छु अहिले पनि अनि उहाँ पनि मेरो साथी जस्तै हो अनि मम्मी पनि सानो सानो कुरामा मसँगै सल्लाह गर्नुहुन्छ घरको जेठी छोरी भएर नि होला है अनि मसँगै सल्लाह गर्नुहुन्छ अनि उहाँलाई चाहिँ मेरो म बुवा चाहिँ आजभन्दा 8-9 वर्ष अगाडि बित्नुभयो भर्खरकै हुनुहुन्छ त्यो धेरै उमेर भएको थिएन तर प्रेसरको कारणले मम्मीले चाहिँ एकदमै सङ्घर्ष गरेर हामीलाई हुर्काउनु भयो गर्नुभयो पढाउनु भयो सबै एकदमै सङ्घर्ष गरेर हामीलाई अहिले पनि केही समस्या पऱ्यो भने उहाँले नै हामीलाई एकदमै तिमीहरू यस्तो गर उसो गर भनेर एकदमै अगाडि बढ्नलाई सोच दिनुहुन्छ हामीलाई जे जति बेला पनि उहाँले एकदम इन्करेज गरिराख्नुहुन्छ उहाँको छोरी भएर जन्मेकोमा एकदमै गर्व लाग्छ मलाई
हजुर एकदमै सम्मान गर्नुहुन्छ आफ्नो आमालाई स्नेहा कार्यक्रमको अन्तिममा छौँ हामी होइन यो कार्यक्रममा टाइटल नै छ आमाका कथा छोरीका सपना आमाका केही कथाहरू हामीले सुन्यौँ होइन तपाईँको सपनाको बारेमा पनि बुझौँ न तपाईँ भविष्यमा चाहिँ कस्तो छोरी कस्तो महिला कस्तो मानिस भन्न चाहनुहुन्छ
म चाहिँ सबभन्दा पहिला चाहिँ म चाहिँ मेरो मम्मी जस्तै निडर अनि जति दुःख परे पनि आफ्नो वरिपरिको मान्छेलाई चाहिँ एफेक्ट हुन नदिने के एकदम खुसी रहिरहने अनि हरेक समस्यालाई चाहिँ नडराइकन लड्ने खालको चाहिँ भन्न चाहन्छु म चाहिँ हाम्रो मेरो मम्मीको जस्तो छ नि बिहेभियर त्यस्तै म मम्मी जस्तै बन्न सकु भन्ने सपना चाहिँ छ मेरो र अरू मान्छेहरूले देख्दा पनि ए बानी त ठ्याक्कै आमाको जस्तै रहेछ नि त भन्ने खालको भन्न चाहिँ चाहन्छु म भविष्यमा
त्योभन्दा बाहेक अझै होइन अहिले त 10 कक्षा पढ्दै हुनुहुन्छ पढ्दै गरेको विद्यार्थीहरूको त अझै भविष्यको एउटा लक्ष्य हुन्छ नि म यो चाहिँ पेसामा यो चाहिँ विधामा चाहिँ म अगाडि बढ्छु म यस्तो बन्न चाहन्छु मेरो पेसाले चाहिँ समाजमा चाहिँ यो खालको चाहिँ टेवा दिनेछ यो खालको सहयोग पुर्याउनेछ म मेरो समाजको लागि राष्ट्रको लागि परिवारको लागि भन्ने
मेरो चाहिँ इन्ट्रेस्ट चाहिँ सबै कुरामा मलाई एकदमै इन्ट्रेस्ट लाग्छ मम्मी पनि सानोबाटै नाच्नुहुन्थ्यो अरे अनि हामी नाच्ने गाउने सबै कुरा चाहिँ सिक्न मन लाग्छ मलाई तर सिके पनि भोलि पर्सि गएर गर्ने भनेको एउटा काम हो त्यो भनेको इन्ट्रेस्ट हो एम भनेको चाहिँ छुट्टै हुन्छ र म चाहिँ अहिले बिजनेस वुमेन नै बन्न चाहन्छु एउटा यो समाजको लागि चाहिँ इक्जाम्पल के मेहनत गर्यो भने साँच्चीकै
मेहनत गर्यो भने सफल
बन्न सकिन्छ पढ्ने भन्नाले पढ्ने मात्र होइन कि आफूलाई गर्न मन लागेको सबै कुरा इन्ट्रेस्टहरूलाई पुरा गर्दै आफ्नो लक्ष्यमा पुग्नुपर्छ र इन्ट्रेस्टलाई पुरा गर्ने भनेर फेरि पढाइलाई ह्याम्पर गर्ने पनि होइन सबैलाई सँगसँगै लैजाँदा चाहिँ राम्रो हुन्छ र जिन्दगीको पनि मजा लिन सकिन्छ जस्तो लाग्छ र म पछि गएर चाहिँ बिजनेस वुमेन नै बन्न चाहन्छु
हजुर अनि आफू छोरी नै भएर जन्मिएको प्रति चाहिँ कतिको गर्व महसुस गर्नुहुन्छ कस्तो लाग्छ
मलाई चाहिँ यस्तो छोरा छोरी भएर जन्मेर केही रोकटोक हुन्छ जस्तो चाहिँ लाग्दैन. गर्ने भनेको आफैले नै हो, एउटा व्यक्तिले गर्ने हो. आफू जे छ त्यसमै खुसी रहनु सिक्नुपर्छ. र यदि हामी छोरा भयो भने त्यो कुरा गर्न सक्छौँ, छोरी भयो भने यो कुरा गर्न सक्दैनौँ भन्ने चाहिँ हुँदैन. सबभन्दा पहिला चाहिँ आफूमा इन्ट्रेस्ट हुनु पर्यो, अनि अघि सरिरहनको लागि चाहिँ त्यो डिटर्मिनेसन हुन पर्यो र मेहनत गर्नु पर्यो. त्यस्तो गर्ने हो भने हामीले सक्सेस सजिलै पाउन सक्छौँ कि. सक्सेसले जेन्डर त कहिले पनि हेर्दैन, त्यसैले चाहिँ छोरा छोरी भएर जन्मे भए यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो
जे भए पनि ठिक हुनुहुन्छ होइन, जे हुनुहुन्छ ठिक हुनुहुन्छ. कार्यक्रममा सहभागी भइदिनु भयो, धेरै खुसी लाग्यो. धन्यवाद.
हामीलाई बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद. आफ्नो कुराहरू विचारहरू चाहिँ सबैको सामु राख्न पाए. के हुँदो रहेछ भने यो कार्यक्रममा आइसकेपछि कति कुरा मम्मीको बारेमा थाहा नभएको कुराहरू पनि थाहा पाइदो रहेछ, अनि मेरो बारेमा पनि केही कुरा थाहा पाउनु भयो होला मम्मीले.
कार्यक्रम आमाका कथा छोरीका सपनामा आज हामीले कुराकानी गर्यौँ शुक्ला गण्डकी चार दुलेगौडा निवासी व्यवसायी महिला सीता रिमाल, त्यसै गरी उहाँकी छोरी जो चाहिँ कक्षा दसमा अध्ययनरत हुनुहुन्छ स्नेहा रिमाल, उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिँदै त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई पनि हार्दिक आभार प्रकट गर्दै कार्यक्रमको यो श्रृङ्खलाबाट म अस्मिता बिदा हुन्छु. हवस् त, नमस्कार.